لا حول ولا قوة إلا بالله العلي العظيم حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي على بحوله ودنا بطوله مانع كل عظيمة وأزل وكاشف كل غنيمة وفضل أحمده على أواتف كرمه والسوابغ نعمه وأؤمن به أولا باديا واستهديه قريبا هاديا وأتوكل عليه كافيا ناصرا ثم الصلاة والسلام والتحية والإكرام على نبينا ومولانا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما على بقية الله في الأراضين ولعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال سبحانه وتعالى في محكم كتابه المجيد بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون درود بھیجے محمد والے محمد پر آج کی یہ مجلس تو بالکل ایسی لگ رہی ہے کہ جیسے آپ ٹی وی بیٹھے دیکھ رہے ہیں اور ایک چینل چینج کیا اس کے بعد دوسرا چینل شروع ہو گیا اس سے پہلے عربی میں تقریر ہو رہی تھی اس کے فوراً بعد بغیر کسی وقفے کے بغیر کسی حدیث سے قصہ کے دوبارہ اردو مجلس تو بالکل ایسا لگ رہا ہے کہ جیسے ٹی وی کے سامنے بیٹھ کے چینل چینج کر دیا ہو ابھی عربی میں پروگرام آ رہا تھا اب اردو میں شروع ہو گیا خیر یہ تو ذکر شہزادی کونین ہے اس کو تو کبھی رکنا ہی نہیں چاہیے چاہے اردو میں ہو چاہے فارسی میں ہو چاہے پشتو میں ہو چاہے پنجابی میں ہو اور نہ اسے کوئی آج تک روک پایا اور نہ کوئی روک سکے گا سلسلہ چلتا رہے گا گریہ و زاری انسان کیا ملائکہ کرتے ہیں تو انسان کی کیا حیثیت اور آج کی یہ مجلس چونکہ میں تو بیٹھا ہوا اندر اسکرین پہ دیکھ رہا تھا تو مجھے تو بہت فائدہ ہوا کیونکہ میں جب مجلس پڑھنے سے پہلے جیب میں ہاتھ ڈال کے دو صفحے نکالتا تھا اور ڈرتا تھا کہ یہ سامنے والے کہیں گے دیکھو مولانا لکھ کے لاتے ہیں جب میں نے اسکرین میں دیکھا تو ماشاءاللہ پوری ڈائری لے کے بیٹھے ہیں تو میں نے کہا میں تو دو صفحے لے کے آتا ہوں تو پوری ڈائری لے کے بیٹھے ہیں تو اگر ان کے لیے آپ کے لیے فائدہ نہ ہوا لیکن میرے لیے بہت فائدہ ہوا مجھے دیکھ کے یہ بہت خوشی ہوئی کہ اس دنیا میں خالی ہم جاہل استغفر اللہ یہ بات کہنا غلط ہے منہ سے نکل گئی یعنی کم علمی کا اندازہ صرف ہمیں اپنا نہیں بلکہ باقی دوسروں کو بھی ہے اس اعتبار سے بڑی خوشی ہوئی کہ یہاں کا یہ ماحول ہے کہ اگر کوئی چیز دیکھ کے پڑھ دی جائے تو اس میں کوئی بری بات نہیں ہوتی کل کی مجلس سے اپنی مجلس کو دوبارہ متصل کرتے ہوئے کہ کل ہم نے یہ آپ کے سامنے بیان کیا کہ شہزادی کونین نے اپنے اس خطبے فدق کے اندر کم سے کم 18 یا 20 آیتوں کو سرنامہ کلام کے طور پہ 20 آیتوں کو جو ہے وہ اس خطبے کے اندر اجتہاد کیا ہے اس کو بیان کیا ہے اس کو تلاوت کی ہے اور اس کے اوپر کئی کتابیں بھی لکھی گئیں خود علامہ مجلسی جب بہاؤ الانوار میں اس خطبے فدق کو لکھتے ہیں تو تقریباً وہ آیتیں کو جو شہزادی نے اس خطبے کے اندر کوٹ کی ہیں اس کو علامہ مجلسی تفسیری حوالے سے اس پہ بحث کرتے ہیں اور کل بھی ہم نے آپ کو اپنی معذرت کا اعلان کر دیا تھا کہ ہو سکتا ہے زمانے اور حالات کے اعتبار سے نہ پوری 20 آیتیں پڑھنے کا موقع مل سکے یا نہ ہو سکے کہ اس کو بیان کیا جائے یہ پھر सोच के हमको फैसला करना था, तो उसके बाद अंदाजा यही हुआ कि पूरी 20 के 20 आयतों को तो बयान नहीं किया जा सकता, क्योंकि बाज आयतें तो ऐसी है कि जब आप उसको बैठ के तफसीर करना शुरू करेंगे तो फिर बहुत खतरनाक चीजें बयान करनी पड़ेंगी कि जो कि ना जमाने के एतबार से मुनासिब है, ना मौका है और ना महल है। इसलिए कि मोहब्बत का तकाजा सिर्फ ये नहीं कि जो है वो सामने वाले दुश्मन की बुराई को देखा जाए, बल्कि मोहब्बत का तकाजा ये कि अमल करो, सामने वाला खुद ब खुद जो है वो शर्मिंदा हो जाएगा। तो अगर हम उस हवाले से मोहब्बत का इजहार ना कर पाए तो हमारे पास ये मैदान तो पूरा खुला हुआ है ना। अगर हम दिल खोल के बरात ना कर पाए तो अमल का मैदान तो खुला हुआ है ना, कि अमल के मैदान में इतने मजबूत हो जाए कोई शहजादी कहे कि चलो अगर खुल के लानत ना भेज पाए तो क्या हुआ, मेरे जैसी नमाज तो पढ़ के दिखा दी ना तुमने, मेरे जैसे दीन पे अमल करके तो दिखा दिया, मेरे जैसे दीन तो बचा के दिखा दिया। तो इस हवाले से अगर उस तरह से बहस ना हो पाए तो इस तरह से हो जाएगी कि कल भी आपके सामने बड़ी मुश्किल होती है इस मिंबर पे बैठने से, हम भी सोच रहे हैं कि अब अरबों की तरह अलती पलती मार ही लें, क्योंकि बहरहाल बड़ी मुश्किल होती है, पाँव में दर्द होने लगता है, दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। बहुत माजरत के साथ हमारे यहाँ का बिल्कुल ये माहौल नहीं इस तरह बैठने का, लेकिन इसका डिस्टेंस इतना ज़्यादा होता है कि पाँव ऊँचा किए किए वाकई ये मसल्स जो हैं दर्द होने लगते हैं, और बहरहाल मुसीबत बर्दाश्त हमको करनी पड़ती है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। कि कल आपके सामने जिस आयत को सरनामा कलाम बनाया था वो, और आज भी वही आयत सूरह आल इमरान की आयत नंबर 102 के, जिसमें परवरदिगार आलम ये इरशाद फरमा रहा है कि या अय्युहल्लज़ीना आमनू, ए ईमान लाने वालों, इत्तकुल्लाह हक्का तुकातिही, कि अल्लाह का तकवा इख्तियार करो, अल्लाह से डरो इस तरह से जिस तरह से अल्लाह से डरने का हक है। फला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून, और हरगिज न मरना मगर ये कि इस इस्लाम पर मुसलमान मौत पर मरना, इसके अलावा ना मरना। और ये वो आयत है कि जिसे अपने खुतबे फदक में शहजादी सबसे पहले जिस आयत को पढ़ रही हैं वो यही आयत है। और कल इस आयत के हवाले से एक बात नकल कर दी थी कि ये आयत का खिताब, इस आयत की इब्तिदा क्या है कि या अय्युहल्लज़ीना आमनू, लेकिन जब शहजादी अपने खुतबे में इसको कोट करती हैं तो या अय्युहल्लज़ीना आमनू का लफ्ज़ इस्तेमाल नहीं करती, बल्कि डायरेक्ट शुरू करती हैं कि इत्तकुल्लाह हक्का तुकातिही। कल ये इशारा कर दिया गया कि क्यों ये अय्युहल्लज़ीना आमनू का लफ्ज़ शहजादी ने नहीं इस्तेमाल किया, वो बहस तो कल गुजर गई। लेकिन आज सिर्फ इस हवाले से और कल की बहस से अपनी बात को जोड़ते हुए कि इस खुतबे में पहली आयत जो शहजादी नकल कर रही है वो क्या है कि जिसका ताल्लुक तकवे से है, जिसका ताल्लुक परहेजगारी से है। और इस आयत को कोट करने के बाद शहजादी कौन है, ये अपने मानने वालों को, अगरचे ये दरबार में खुतबा दिया जा रहा है लेकिन ये ऐसा फसी व बली खुतबा है कि आयतुल्लाह उलुज़्मा, आयतुल्लाह फाजिल लंकरानी मरहूम के, जिनका 3-4 साल पहले इन्हीं दिनों में इंतकाल हुआ था, हर साल उनकी बरसी आती है, अपने ज़माने के बड़े मराजे में इनका शुमार होता है। ये अपने एक दिन दर्स में कहने लगे कि ये खुतबा के जो शहजादी कौनैन ने दरबार में जाके दिया, ये फसाहत और बलागत के एतबार से अपनी मिसाल आप है, और इस एतबार से भी अपनी मिसाल आप है कि एक ऐसी औरत के जिसके ऊपर इतना सदमा, इतनी मुसीबत, इतनी परेशानी ढाई गई हो, और उसके बाद वो मर्दों के दरमियान आके आके आंखों में आंखें डाल के, जबकि कोई मोहब्बत करने वालों का मजमा नहीं है, जिस मजमे के दरमियान आई सारे वो हैं कि जो बुग्ज़ और इनाद और दुश्मनी रखते हैं, उनके दरमियान आके इतनी जुर्रत के साथ ऐसा खुतबा कहना, ये मोजज़ा नहीं तो मोजज़े के अलावा और कुछ नहीं हो सकता। तो इसी खुतबे से आपके लिए ये आयत को मैंने इंतखाब किया कि शहजादी ये पैगाम दे रही है कि देखो तकवा इख्तियार करो, अल्लाह से डरो, और ऐसा डरो, ऐसा तकवा इख्तियार करो कि जैसा तकवा इख्तियार करने का हक है। क्योंकि ये ज़रूरी नहीं कि सारी ज़िंदगी तुम नमाज पढ़ते रहो, सारी ज़िंदगी रोज़ा रखते रहो, तुम्हारा एंड, तुम्हारा खात्मा, तुम्हारा इख्तिताम इस्लाम पर हो। क्योंकि इसके बाद आयत का आखिरी जुमला क्या है कि फ़ला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून। देखो हरगिज़ ये फ़ला तमूतुन्ना में ये जो डबल नून है इसे कहते हैं नून ताकीदी सकीला, कि जब अरबों को किसी बात में ताकीद पैदा करनी हो, ज़्यादा उसकी अहमियत दिखानी हो तो एक नून ताकीदी सकीला लाते हैं। जैसे अगर ये कहना हो कि मैं तुम्हें मारूंगा तो कहूँगा इजरिब, लेकिन जब मुझे बहुत ज़्यादा गुस्सा आ जाए ना, और जी अब ऐसा नहीं कि मैं रुकूंगा बल्कि ज़रूर मारूंगा, तो मैं कहूँगा इजरी बनना, अगर तमीज़ से नहीं बैठे ना तो ज़रूर मारूंगा तुमको। यानी इजरी बनना और इजरिब में यही फ़र्क है कि इजरिब में ये है कि तुम मारो, यानी आपको इख्तियार दे दिया, तुम मारो, चाहो चाहते हो तो मारो, नहीं चाहते तो नहीं मारो। लेकिन जब मैं ये कहूंगा इजरे बनना जरूर ब जरूर मारो, यानी मैं तुमको ऑर्डर दे रहा हूं कि तुमको मारना ही है। इस आयत में भी नून ताकीद सकीला है कि फला तमुतुन्ना, हरगिज ना मरना, मगर ये कि इस्लाम पर। तो शहजादी पैगाम ये दे रही कि तकवा इख्तियार करो, अल्लाह का तकवा इख्तियार करो और देखो इस्लाम पर मरना, ऐसा ना हो कि सारी जिंदगी इबादत हो और इख्तिताम कहां जाके हो कि जैसे तारीख इस्लाम में मिलता है कि कितने ही लोग ऐसे थे कि जो इंतहाई मुत्तकी और परहेजगार थे लेकिन जब उनका खात्मा हुआ तो कुफर की मौत मरे। ये जुबैर, तलहा और जुबैर दो नाम सुनते हैं ना आप, ये जुबैर कौन है? रिश्ते में मौलाए कायनात के फूफीजाद भाई। और जब खिलाफत सानिया खत्म हो रही थी तो उन्होंने जो शूरा बनाई थी उस शूरा के अंदर छह आदमियों में इनका नाम था कि ये छह आदमी जो है वो जिसको चूज करेंगे वो खलीफा बन जाएगा। तो बाकी ने किसी को वोट दिया दिया, लेकिन जुबैर ने मौलाए कायनात को वोट दिया था, यानी वो कहता था कि मौलाए कायनात खलीफा बने, यानी इतना मानता था। लेकिन यही जुबैर जब इसका इख्तिताम हुआ तो कब हुआ कि जंग जमल में मारा गया। यानी कहां शूरा में बैठ के मौलाए कायनात को खिलाफत के लिए इंतखाब कर रहा है और कहां जब उसका इख्तिताम हो रहा है तो कुफर की मौत पर मर रहा है। ये इब्ने मुल्जिम जिसपे सारी दुनिया के जिन्नोइंस तो क्या हर जर्रा जर्रा उस पर लानत भेजता, इतना खतरनाक काम किया उसने। ये पैदाइशी कोई दुश्मन अली नहीं था, ये इंतहाई मुहिब्बान अहले बैत। इस वाक़े को मैं शारजा इमाम बारगाह दो मरतबा पढ़ चुका हूँ, आज तो इमाम बारगाह भी चेंज है इसलिए तीसरी मरतबा पढ़ दूँ। अगरचे यही मजलिस वहाँ भी होती तब भी मैं पढ़ता, लेकिन अब तो खैर जगह बदल गई है, मुझे पढ़ने में कोई तकल्लुफ भी नहीं है। कि ये इब्ने मुल्जिम इतना मुहिब अली यमन का रहने वाला है, मौलाए कायनात ने अपने गवर्नर को, यमन का जो गवर्नर था उसको खत लिखा कि मेरे लिए बेहतरीन 10 आदमी भेजो कि जो मेरे ऊपर जान कुर्बान करने में दरेग ना करें। तो यमन के गवर्नर ने मौलाए के इस कॉल को सुना, इतनी एहतियात की कि 150 आदमी चुने। मौला ने 10 आदमी मंगाए, वो 150 आदमी चुनता है। 150 आदमियों में से छांट छांट के आखिर में 10 आदमी बचे कि ये आदमी बेहतरीन है कि जो शुजात के एतबार से, इबादत के लिहाज से, ईमान के लिहाज से, हर लिहाज से इनसे अच्छा कोई नहीं है। और उसमें भी इब्ने मुल्जिम में मुरादी सबसे ज्यादा मुत्तकी और परहेजगार, इसको इन 10 आदमियों को स्पोकमैन बना के भेजा गया कि जब ये कूफे में आया है और आने के बाद मौला को सलाम किया तो मौला ने इसकी शक्ल देखने के बाद कहा इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। एक मरतबा ये भी हैरान हो गया कि मौला ने यमन से हमको बुलाया है और जब मैं आके सलाम कर रहा हूं तो मेरा मौला कहे इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। लोगों ने पूछा मौला ये क्या वजह हुई? ये कलमा इस्तरजा तो उस वक्त पढ़ा जाता है जब कोई मर जाए या कोई मुसीबत आने वाली हो, हम तो आमतौर पर मौत की खबर सुनते ही कहते हैं इन्ना लिल्लाह, लेकिन ये कोई मरने के लिए अलार्म नहीं है कि जैसे घड़ी में आप अलार्म लगाते हैं सुबह 4 बजे उठने, घड़ी 4 बजे बजने लगती है। हमने कुछ चीजों को मुअय्यन कर दिया कि नहीं इसी वक्त पढ़ेंगे, ये कलमा इस्तरजा जब मुसीबत आए, जब परेशानी आए, जब कोई ऐसा वाकया है कि जो तुम्हारे नाकाबिले बर्दाश्त का, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। हम अल्लाह की तरफ से आए हैं और हमें पलट के अल्लाह ही की तरफ जाना है। एक मरतबा मानने वाले मौला के हैरान हो गए कि मौला ये आपने कलमे इस्तरजा क्यों पढ़ा? कहा कि देखो जो आया था ना यही मेरी दाढ़ी को खून से रंगेगा। मानने वाला मजमा भी हैरान हो गया कि ये 10 आदमी वो है कि जिन्हें मौला ने यमन से बुलाया है और खास मोहब्बत करने वाले हैं, लेकिन तकवा नहीं था, परहेजगारी नहीं थी, ईमान नहीं था। देखो आखिर उसका इख्तिताम क्या हुआ कि जो मौला का इतना आशिक, इतना मुहिब, और इख्तिताम क्या हुआ कि वो बदतरीन काम करके गया कि अगर किसी यहूद और नसारा को भी कहा जाता कि आके इस वसीय पैगंबर को मार दो, शहीद कर दो, तो वो शायद ये काम ना करता कि जो इस कलमा मुसलमान ने काम कर दिखाया। क्यों? तकवा नहीं था, परहेजगारी नहीं थी कि जिसका इख्तिताम ये हुआ। तो शहजादी भी यही कह रही है खुतबे के अंदर पहली आयत कोट ही इसीलिए कर रही है कि देखो खाली नमाज रोजा ये काफी नहीं है, बल्कि इसके साथ तकवा होना चाहिए, मुत्तकी होना चाहिए, तुम्हारी इबादत के अंदर कोई ऐसी चीजें होनी चाहिए कि जो तुम्हें बार बार झिंझोड़ती रहे। कल मैंने इसकी मिसाल भी दी थी कि जैसे हाईवे पे अगर आप जाएं तो आप ज्यादा एक्सीडेंट होता है, क्यों? इसलिए कि सड़क सीधी है, कुछ भी नहीं करना आपको, आपकी आंख लग जाती है। लेकिन शहर में एक्सीडेंट क्यों कम होते? जगह जगह साइन बोर्ड लगे, जगह जगह अलामतें लगी जिससे इंसान की आंखें खुलती रहती हैं। तो ये तकवा इख्तियार करने के लिए परवरदिगार आलम ने हमें बहुत सारी साइन बोर्ड दी हैं कि देखो ये किरदार अहले बैत को अपने सामने रखो और जब भी कोई ऐसा मसला तुम्हारे सामने पेश आए कि जिसका हल तुम्हारे पास नहीं हो फौरन अहले बैत की दरबार में आओ, उसका हल लेके जाओ, अपनी तरफ से फैसला ना कर लेना, दीन अपनी तरफ से नहीं बना लेना, वरना इख्तिताम तुम्हारा दीन पर नहीं होगा, बल्कि हो सकता है कि शहजादी की ये आयत का बाकी हिस्सा तुम पे सिद्क आ जाए कि फला तमूतुन्ना इल्ला वअंतुम मुस्लिमून। हो सकता है सारी जिंदगी अहले बैत को मानते रहे लेकिन जब इख्तिताम हुआ तो पता चला दुश्मनाना अहले बैत पे से थे। इसीलिए इसीलिए कहा जाता है कि तालीमात अहले बैत को अपने साथ रखो। और ये अय्याम फातिमी तो वाकई बड़ी नेमत है कि ये तकवा आता कैसे कि इंसान इबादत गुजार हो जाए, अल्लाह की इबादत करे अहले बैत के बताए हुए रास्तों के जरिए से, अपनी तरफ से कोई अकीदा ना बनाए, अपने तरफ से किसी को आइडियल ना बनाए, सिर्फ आइडियल यही 14 की जात है, इनके अलावा किसी को आइडियल ना बनाए, वरना इंसान ऐसा गुमराह होता है कि पता भी नहीं चलता कि गुमराह कैसे हो गया। एक मरतबा शाम की ज्यारत का सादत नसीब हुई तो कारवान हमारे साथ था, एक कारवान में अक्सर लोग होते हैं कि बाज लोग होते हैं कि वाकई एहतरामन मौलाना से मिलते हैं, बाज लोग होते हैं कि नहीं, क्योंकि इस वक्त जो है ना वो सबसे नुमाया चीज़ जो है वो मौलाना है, शख्सियत मौलाना, तो मौलाना के बगल में आके बैठते हैं कि शायद इनकी प्याली, इनके लिए गर्म प्याली चाय आएगी तो मेरे लिए भी आएगी, लेकिन उनको पता नहीं कि ना इनके लिए गर्म प्याली चाय आएगी ना आपके लिए आएगी, तो बैठना बेकार है। खैर वो बराबर बराबर साथ साथ चल लेंगे, शायद कुछ इनकी वजह से हमको भी मिल जाए, पर चला हमको ही कुछ नहीं मिला तो उनको क्या मिलेगा। खैर साथ साथ बड़ी अच्छी बातें कर रहे हैं, बड़ा दीन जाहिर कर रहे हैं। उन्होंने कहा कि मौलाना साहब हमारे मैं एक आदमी से बहुत मिलता हूँ, बहुत अच्छा आदमी है, अभी तक मैं उससे मिला नहीं हूँ, लेकिन वो बहुत पहुंचा हुआ पीर है, बहुत पहुंचा हुआ पीर है। मैंने कहा अच्छा अच्छा शौक भी है मुझे ऐसे लोगों से मिलने के कि वाकई अगर कोई ऐसा आरिफ बिल्ला आदमी है तो उससे मिला जाए, क्योंकि वाकई ऐसा होता है कि जो वाकई सीरत अहले बैत तालीमात अहले बैत को सही तरह हजम कर ले और सही तरह अपने ऊपर तारी कर ले तो वो फिर आम इंसान नहीं होता, अहले बैत की सिफात उसके अंदर आने लगती है। ये रजब अली खयात तेहरान का रहने वाला, सलाम अलैकुम, तेहरान का रहने वाला, इसमें क्या खासियत है, ये टेलर है, ना मुश्तहिद है, ना मर्जी है, ना आलिम है, ना मौलाना है, ना कोई बहुत बड़ा नमाजी परहेजगार है, लेकिन ये इतना पहुंचा हुआ आदमी है कि अगर आप आके सामने बैठे इसके तो ये आपको बता देगा कि आप क्या सोच रहे हैं। एक शख्स ने आने के बाद कहा कि कई अरसा हो गया मेरी दुआ कबूल नहीं हो रही, रजब अली खयात साहब के पास आके एक आदमी ने कहा कि कई अरसा हो गया मेरी दुआ कबूल नहीं हो रही, तो रजब अली खयात ने कहा कि जाओ अपनी बहन के साथ सिला रहमी करो, कितना अरसा हो गया तुम अपनी बहन से नहीं मिल रहे हो। ये आदमी हैरान हो गया, इसको कैसे पता चला कि मैं अपनी बहन से नहीं मिल रहा हूँ। तो तालीमात अहले बैत तो है ही ऐसी कि अगर इंसान वाकई सिद्क दिल के साथ और वाकई मार्फत के साथ इस पर अमल करे तो ये सब चीज़ें तो आम आदमी को मिल जाती हैं। तो जब इस आदमी ने कहा कि हमारे भी एक बहुत बड़े पहुँचे हुए पीर हैं, हमने कहा भाई हम बताओ उनका एड्रेस वगैरह क्या है, उसने बताया कि सिंध के कौन से इलाके के नाम लिए सर जहन में नहीं आ रहा, या नवाबशाह, कहा नवाबशाह के रहने वाले हैं। हमें और भी खुशी हुई क्योंकि ये कारवान जिसके साथ हम गए थे ये पंजाब का था, हमने कहा तो और भी कराची के नज़दीक है, हम तो दो मिनट में पहुंच जाएंगे। हमने कहा एड्रेस कोई फ़ोन नंबर, मुझे बहुत शौक है ऐसे लोगों से मिलने का। कहा कि मौलाना वो तो मैं आपको दूंगा, इतना पहुंचा हुआ है मौलाना साहब ये, आपको मैं क्या बताऊं। अच्छा जब वो ये कहता कि ये बहुत पहुंचा हुआ, मुझे और शौक होता कि जल्दी जल्दी बताए मुझे कितना पहुंचा हुआ है ये। कहना मौलाना साहब बड़ा पहुंचा हुआ आदमी है, मैं सोचता हूं कि उससे बात करो उसका खुद ब खुद फोन आ जाता है। मैंने दिल में सोचा ये कौन सी पहुंची हुई बात है, ये तो कोई पहुंची हुई चीज नहीं हुई भाई, ये तो इत्तेफाक भी हो सकता है ना कि जब उस आदमी के तीन ही मिलने वाले हैं, तीन ही पैरोकार हैं, तो एक दो हफ्ते बाद तो तुम्हें फोन करेगा ही ना, और तुम जब उसके इतने आशिक हो तो हर वक्त सोचते रहते हो उसके बारे में। जैसे एक नौजवान ने कहा मौलाना साहब मुझे फलां लड़की से इश्क हो गया है, मैंने कहा अपनी उम्र देखो, अभी तुम इंटर में गए हो तुम्हें इश्क हो गया, ये मजाक समझ रखा है, ये मीडिया ने तुम लोग को कितना खराब कर दिया, इश्क हो गया कैसे पता चला तुमको इश्क हो गया। कहा हम दोनों में इतनी अंडरस्टैंडिंग है, जो मैं सोचता हूँ वो कर देती है। मैंने कहा अच्छा, दिल में सोचा हमारी शादी को 15 साल हो गए अभी तक अंडरस्टैंडिंग नहीं हो पाई, ये कल का छोकरा इसको इतनी अंडरस्टैंडिंग हो गई कि दो दिन में ये। हमने पूछा भाई कैसी अंडरस्टैंडिंग हो गई तुम्हें। कहा मौलाना मुझे पीला रंग पसंद है, वो पीले रंग का कपड़ा पहन के आई थी। मैंने कहा ये इत्तेफाक भी हो सकता है, इसलिए कि आपसे बातों बातों में आपने कह दिया होगा कि मुझे पीला रंग पसंद है, दूसरे वो पीले रंग का जोड़ा पहन के आई, आप समझ रहे हैं कि वो आपकी और उसके मिजाज में इतनी अंडरस्टैंडिंग है। तो खैर ये तो मजाक की बात थी। तो उस आदमी ने कहा कि बड़ी, मैं सोचता हूं मुझे फोन कर देते हैं। मैंने कहा अच्छा, कहा मौलाना साहब वो तो इतने पहुंचे हुए हैं कि मेरी डायरेक्ट अब तक उनसे मुलाकात नहीं हुई, लेकिन बीच में जो वास्ता है ना वो मुझसे कहने लगा डॉक्टर है वो, और उसके पास उनके ज्यादा आना जाना है, उससे उनकी मुलाकात होती है, मुझसे तो अब तक सिर्फ टेलीफोन का रब्ता है। इतना पहुंचा हुआ है कि वो जो बीच का आदमी है, डॉक्टर के नाम में जहन से निकल गए कि एक दिन डॉक्टर उनके पास मिलने के लिए गए ना, तो डॉक्टर से कहने लगे कि ए डॉक्टर, लोग कहते हैं कि ईसा बगैर बाप के पैदा हुए। डॉक्टर ने कहा हाँ। कहा जो तुम मेरे बच्चे देख रहे हो ना, कहीं मेरे नहीं है, यानी जैसे ईसा बगैर बाप के पैदा हुए ये भी बगैर बाप के पैदा हुए, और लोग शक करते हैं तो ऐसा नहीं कि एक और पैदा कर दिया जाए ताकि लोगों को यकीन हो जाए कि बगैर बाप के बच्चा पैदा हो सकता। अब तक तो वो पीर वाकई मेरी नजरों बड़ा पहुंचा हुआ था, जैसे ही उसने अपने पीर का ये वाक्य सुनाया तो मैंने कहा कि आपका बिल्कुल तकल्लुक उठा के साइड में रख दिया। मैंने कहा आपका दिमाग खराब हो गया, आपकी अकल है? मैंने कहा ईसा की विलादत को खुदा कुरान में मौजजा बता रहा है, और ये आदमी तुम्हें कैसे गुमराह कर रहा है कि देखो जो खुदा मौजजा ईसा के लिए दिखा रहा है वो मैं खुद दिखा सकता हूं। मैंने कहा ये आदमी आपको गुमराह कर रहा है, ये आदमी आपको इस्लाम और तालीमा सबसे हटा रहा है। अब बस जब मैं लहजा तलख हुआ तो उनका भी तेवर बदल गए, उन्होंने कहा मान साहब पहले कुछ पढ़ लीजिए कि बाद में बहस करेंगे। अच्छा गहमा गहमी होगी, लोग भी आ गए थोड़े से। मैंने खूब समझाया उनको कि ऐसे लोगों से दूर रहो, ये शैतान है, ये इंसानी शक्ल में शैतान ही तुम्हारा ईमान बिगाड़ है। लेकिन नहीं, खैर बात बढ़ गई, लोगों ने खत्म करा दी। बाद में मैंने लोगों से कहा ये देखो कितना सादा मोमिन है ये, कि शाम आया ज्यारत करने के लिए अहले बैत का मानने वाला भी, लेकिन ये अहले बैत के मानने के बावजूद ये शैतान की तरफ तेजी से बढ़ रहा है। शहजादी भी यही कह रही कि देखो तकवा इख्तियार करो और इस्लाम पे मरो, इबादत करो और सही जगह से इबादत लो, किसी पीर किसी फकीर किसी इसके चक्कर में नहीं पड़ जाइए, हमेशा दीन को बिगाड़ने वाले हैं, और तकवा इख्तियार करो इबादत के जरिए से। कि जो शहजादी का भी शेवर आए, क्योंकि शहजादी की मुनासबत से मजलिस से चल रही है ना, कि शहजादी की इबादत इतनी ज्यादा है कि हसन बसरी के जो अहले सुन्नत के बड़े मुहद्दिसीन में से हैं, आप इनके बारे में नकल करते हैं कि उम्मत मुस्लिमा में फातिमा से ज्यादा कोई इबादत गुजार ना था। ये इतनी इबादत करती थी कि इनके पैरों पे वरम आ जाया करते थे, पांव सूज जाते थे। यही तो मौका है कि तकवा इख्तियार करो इबादत के जरिए से। इबादत कैसे करें, कौन सी इबादत करें कि शॉर्ट कम वक्त में ज्यादा फायदा हासिल हो जाए। इबादत तो बहुत सारी है, इबादतें, नमाज भी है, रोजा भी है, ये तो खैर वाजिब इबादतें हैं, इनको तो करना ही है, इनसे तो कोई जान छुड़ा ही नहीं सकता, ये तो सारी वाजिब है ना, करना ही है। चाहे दिल चाहे या ना चाहे सुबह की नमाज पढ़नी है, चाहे दिल चाहे या ना चाहे औरत को पर्दा तो करना ही है। इबादत जो तुमको फायदा देने वाली है, वाजिब इबादत तो खैर जहन्नुम से बचाएगी, लेकिन जन्नत में जब लेके जाएगी तुमको मरातिब, जो आला मरातिब दिलाएगी ना, वो मुस्तहब इबादत है तुम्हारी। कि जन्नत तक पहुंचने के लिए कि वाजिब को अंजाम दो, हराम से बचो, जन्नत तक तो पहुंच जाओगे, लेकिन जिस तरह दुनिया में है ना स्टैंडर्ड कि भाई ये दुबई है, ये शारजा है, ये अजमान है, कराची में ये डिफेंस है, ये लालू खेत है, ये लियारी है, ये अमेरिका है, कनाडा है, फ्रांस है, वहां पे भी ऐसे ही है। जिस तरह यहां लोग तुर्रा समझते ना कि जेब में दो पाई नहीं लेकिन दुबई में ही रहेंगे, क्यों? इसलिए कि दुबई का एक नाम है ना, जब किसी के सामने कोई पूछता है आप कहां रहते, कहा दुबई में रहते हैं, तो 50 नंबर तो वैसी जेब में चले जाते हैं, क्योंकि दुबई का एक नाम है। तो जन्नत में भी ऐसी स्टेटस है कि जन्नत में एक मुकाम सबसे नीचे वाला है कि जो सिर्फ वाजिबात को अदा करता रहा, मुहरमात से बचा रहा, जन्नत में जाएगा लेकिन सबसे नीचे रहेगा। लेकिन जो आला मरातिब चाहिए तो उसके लिए मेहनत करनी पड़ेगी, उसके लिए मशक्कत करनी पड़ेगी, उसके लिए इबादत में और काम करना पड़ेगा ताकि आला मरातिब मिले। اور خصوصاً عبادت کے ساتھ. عبادت آج ہمارا موضوع ہے کہ فاطمہ زہرا کی عبادت سیکھو, ہم سیکھیں کہ شہزادی نے کیسی عبادت کی, ہمیں ویسی عبادت کرنی تاکہ جنت میں ان کے برابر میں ہم کو بھی مکان مل جائے. روایت کون نقل کر رہا ہے؟ آپ کے بڑے بیٹے امام حسن مجتبی علیہ الصلوۃ والسلام. کتنے بجے مجلس شروع ہوئی تھی؟ مجلس کتنے بجے شروع ہوئی تھی؟ درود بھیجے محمد والے محمد. کہ روایت نقل کرتے ہیں کہ شب جمعہ میں نے اپنی مادر گرامی کو محراب عبادت میں دیکھا. اس ساری رات میری والدہ عبادت کرتی رہی. دیکھیں واقعہ اگر میں چاہوں نا تو کچھ سرسری سے پڑھ کے گزر جاؤں, اور یہ اتنا مشہور واقعہ ہے کہ آپ نے 500 مرتبہ بلکہ 100 مرتبہ سنا ہوگا, لیکن جو ٹائم لگ جاتا ہے وہ اس کے نکات کی طرف توجہ دلانا میں ٹائم لگتا ہے کہ دیکھو اس واقعے کے اندر کیا ہے. جو واقعہ نقل کر رہا ہے وہ بھی کوئی عام آدمی تو نہیں, وہ بھی معصوم ہے. اور ایسا بھی نہیں کہ شہزادی معصوم ہے تو ان کو سب کچھ پتا ہے, امام حسن معصوم ہے ان کو کچھ نہیں پتا. یہ جو معصوم ایک دوسرے سے سوال کرتے ہیں نا, یہ ہمارے لیے کرتے ہیں کہ تم سیکھو, ہمیں تو سب کچھ معلوم ہے. معراج پہ کیا ہوا کیا مولا کائنات کو نہیں پتا, لیکن رسول اللہ بتائیے ذرا معراج پہ کیا ہوا. رسول اللہ معراج پہ گئے, رسول اللہ کو نہیں پتا کہ یہ کیا کیا ہے. کہا جبریل بتاؤ یہ کیا ہو رہا ہے, جبریل بتاؤ یہ کیا ہے. اللہ کے رسول تو وہ ہے کہ جب جنت بنی تھی ان کے سامنے بنی تھی. جبریل بنے تو محمد مصطفیٰ کے سامنے بنے, جبریل سے کیا پوچھیں, آپ کو تو خود پتا ہے. نہیں, یہ روایت بنائی جا رہی تھا کہ آنے والے بعد میں مومنین اس کو سنے سے استفادہ کریں. تو اس روایت کو کون نقل کرے؟ امام حسن مجتبی. کہ کہتے ہیں کہ میں نے اپنی والدہ گرامی کو دیکھا کہ شب جمعہ ساری رات محراب عبادت پہ کھڑی عبادت کرتی رہی, نماز, قرآن, دعا. اور جب دعا کا وقت آیا ہے نا, تو ایک ایک کا نام لے کے دعا کر رہی ہیں, یہاں تک کہ صبح کی سفیدی نمودار ہو گئی اور میری والدہ کی دعا ختم ہوئی. ایک مرتبہ میں نے اپنی والدہ سے پوچھا کہ ساری رات آپ نے عبادت کی اور جو دعاؤں کا سلسلہ شروع کیا اس میں اپنے لیے کوئی دعا نہیں مانگی, ہمیشہ دوسروں کا نام لے لے کے سب کا نام لے کے دعا کی, اپنے لیے کوئی دعا نہیں کی. یہاں پہ ایک پیغام تو یہ مل رہا ہے کہ دیکھو دعا میں کبھی کنجوسی نہیں کرنا. انسان اپنی جیب سے پیسے دیتے ہو تو کنجوسی کر سکتا ہے نا کہ بھائی اتنی محنت سے کما کے لائے کیسے دے دوں, لیکن دعا میں تو کچھ بھی نہیں ہے. دو ہوٹی تو خالی ہلانے ہوتے ہیں نا. سیرت زہرا کیا ہے کہ دیکھو اپنے بارے میں دوسروں کی فکر کرو. روایت کا جملہ ہے کہ اگر اپنے حق میں کوئی دعا قبول کرانا چاہتے تو وہی دعا دوسرے کے حق میں کرو, خدا اس کی تمہاری دعا اس کے حق میں سنے گا اور اس کے ذریعے سے تمہاری دعا قبول کرے گا. شہزادی ساری رات, جبکہ شہزادی کے دن کوئی آرام کے دن تو نہیں گزر رہے نا, ولادت سے لے کے شہادت 18 سال کی تو زندگی ہے. 18 سال کی زندگی میں کوئی ایک دن, کوئی ایک لحظہ بتا دیں, اتنا مجموعہ بیٹھا ہوا ہے کہ بتاؤ ایک دن شہزادی نے بڑا اچھا دن گزارا ہو. مالی پریشانی, جسمانی پریشانی, کبھی اقتصادی پابندی, ہر قسم کے مصائب ڈھائے گئے. ہم ہوتے تھے کیا کہتے ہیں, ساری رات نماز پڑھتے بھی تو اپنے لیے دعا کرتے کہ پروردگارہ رزق بڑھا دے, پروردگارہ یہ دشمنوں کو نیست و نابود کر دے, یہ کر دے وہ کر دے. شہزادی بتائی نہیں, اگر تمہیں ہماری سیرت اپنانی ہے, ہماری سیرت پہ عمل کرنا ہے, پہلے دوسروں کے لیے دعا کرو. اس لیے کہ جب امام حسن نے پوچھا کہ مادر گرامی ساری رات دوسروں کے لیے نام لے لے کے آپ نے دعا کی, اپنے لیے کیوں نہیں دعا کی, تو شہزادی نے عجیب جملہ کہا کہ اجار سمت دار. اے میرے بیٹا, پہلے پڑوسیوں کا حق ہے, اس کے بعد گھر والوں کا ہے. آج یہ پیغام ماننے والوں کے لیے نہیں ہے کہ چلو اگر مالی مدد کسی کی نہیں کر سکتے, چلو اگر کوئی جسمانی مدد کسی کی نہیں کر سکتے, تو کم سے کم دو لب ہلا کے تو مدد کر سکتے نا. پروردگارہ اس کے بیٹے کی جاب لگا دے, پروردگارہ اس بیچارے کی اولاد نہیں ہو رہی اس کی اولاد دے دے, کیا اس میں بھی توانائی خرچ ہوتی ہے؟ کیا کہ اس میں بھی جیب سے پیسے؟ اس سے بی عبادت بتا تقوی سکھا رہی ہے کہ دیکھو نہ تمہارے جیب سے کچھ جا رہا ہے, نہ تمہارے جسم سے کچھ خرچ ہو رہا ہے, خالی دو ہونٹ ہلانے سے کتنا تقوی حاصل ہو رہا ہے تمہارے پاس, کہ خدا اس کے ذریعے سے تمہاری بھی دعا سن رہا ہے اور اس کی تو مشکلوں کو حل کر ہی رہا ہے. درود بھیجے ایک مرتبہ محمد و آل محمد. کہ ویسے تو इस बीबी की बरकतें इतनी हैं कि जिनको अगर बयान किया जाए तो अश्रा भी कम पड़ जाए। इस बीबी के तुफैल में इतनी दुआएं हमको नसीब हुई, इतने आमाल मुजर्रबा हमें बताए गए कि देखो ये अमल करो, ये अमल करो, बीबी ने भी बताए या बीबी के हवाले से हम तक पहुंचे। सब तो ना मैं बयान कर सकता हूँ ना सब आप सुन पाएंगे, इसलिए मखसूस चार पांच चीजें आज की नशीस के लिए लेके आया हूं कि देखिए इतने सादा अमल है लेकिन इसका फायदा क्या है। बीबी यही कह रही ना कि तकवा इख्तियार करो और देखो हरगिज बेईमानी की मौत पे ना मरना, इस्लाम पे मरना। और कल की तकरीब में मैंने यही कहा ना कि ईमान बड़ी मुश्किल से आता है लेकिन जाता बड़ी आसानी से। तो शहजादी बता रही है देखो जितनी मुश्किल से लेके आए हो ना इसको बाकी कैसे रखो। अपने आप को हमेशा खुदा के नजदीक, खुदा की बारगाह में इबादत के लिए वक्फ कर दो। भाई अगर मैं नमाज पढ़ना चाहूं तो नमाज तो पांच वक्त में वाजिब है ना, इसके बाद मैं क्या करूं। मुस्ताहब इबादतें इतनी बताई गई हैं। और खुद शहजादी के हवाले से कि देखो इनको अंजाम दो और तकवा की वो मरातिब के जो तुमको हासिल करने चाहिए इनके जरिए से हासिल हो जाएगी। उनमें से सबसे आसान चीज कि जो हम रोजमर्रा करते हैं लेकिन तसाउली करके छोड़ देते हैं, अब वो क्या है, वो है तस्बीह फातिमा जहरा सलामुल्लाह अलैहा, कि जिसके बारे में इतनी ताकीद है, इतनी आइम्मा अलैहिस्सलाम से अहादीस है कि कहा जितनी अहादीस इसके बारे में शायद किसी और के बारे में ना हो, कि बड़ी ताकीद वारिद हुई है कि जो शख्स इसको अपना अपनी आदत बना ले कि हर नमाज के बाद इसको पढ़ेगा वो शकी की मौत, शक यानी शकी नहीं मरेगा, यानी गुमराह नहीं मरेगा, बदबख्त नहीं मरेगा, हिदायत पे मरेगा। कितनी बड़ी इबादत है ये, मुश्किल से जो है एक मिनट लगता हो पूरी तस्बीह पढ़ने में, लेकिन अगर इंसान इसको अपनी आदत बना ले तो ये कितनी अहम चीज है। और छठे इमाम ने तो इसकी फजीलत और भी ज्यादा बता दी कि देखो ये तस्बीह ज़हरा कोई मामूली चीज नहीं है। छठे इमाम कहते हैं कि हर नमाज के बाद तस्बीह फातिमा ज़हरा सलामुल्लाह अलैहा को पढ़ा करो, इसलिए कि ये एक तस्बीह हजार रकत जो मुस्तहब नमाज पढ़ी जाती है उससे ज्यादा अफजल है। यानी हजार रकत नमाज पढ़ो और नमाज के बाद तस्बीह फातिमा ज़हरा पढ़ लो, सवाब बराबर है। तो हजार रकत पढ़ने में कितना टाइम लगता है और तस्बीह ज़हरा पढ़ने में कितना टाइम लगता है, कितनी आसान चीज है। और उलमा भी बयान करते हैं और गालिबन हमने कहीं देखा भी हदीसों में कि जब तुम सफर पे निकलो ना, सफर से मुराद ये सफर नहीं कि अपने मुल्क यहां से पाकिस्तान जा रहे हैं कहीं जा, नहीं सफर से मतलब जब भी घर से निकलो सवारी में बैठो तो तस्बीह फातिमा ज़हरा पढ़ लिया करो, ये हादसे से रोकती है। गाड़ी में बैठे हो ना, जहाज में बैठे हो, पाकिस्तान जा रहे हो, एक मरतबा तस्बीह फातिमा ज़हरा पढ़ लो, देखो इसका फायदा क्या है कि तुम्हारी जान महफूज रहेगी। ये छोटी छोटी वो चीजें कि जिनको इंसान अगर करता रहे उसके कितने फायदे हैं। और एक चीज के जो सलमान फारसी अलैहिस्सलाम नकल करते हैं कि शहजादी से मंसूबे और ताकीबात नमाज में, ये हर ताकीबात नमाज में तकरीबन होती है दुआए नूर, कि जो पहले हमारे यहां बहुत पढ़ी जाती थी लेकिन आहिस्ता आहिस्ता जो है वो इसका रवाज कम हो गया। हजरत सलमान फारसी कहते हैं कि मदीने में एक मरतबा बड़ा शदीद बुखार चढ़ा, शहजादी ने मुझे ये तालीम दी कि जब बुखार चढ़े ना तो इस दुआए नूर को पढ़ा करो, इससे तुम्हारा बुखार खत्म हो जाएगा। और मैंने इसको पढ़ा, मेरा बुखार खत्म हो गया। मदीने मैंने 1000 से ज्यादा आदमियों को इसकी तालीम दी है। आज कितनी आसान चीजें हमारे पास मौजूद हैं, कितनी आसान दवाइयां हमारे पास मौजूद हैं, लेकिन अहले बैत अलैहिस्सलाम से इतनी दूरी है। इतने छोटे छोटे से अमल के जरिए से इंसान अपनी कितनी सेविंग भी कर सकता है, अपने कितने आसान तरीके से ईमान को भी बचा सकता है, लेकिन हमारे पास सीखने का टाइम नहीं है कि ये अमल कितना आसान है। इंसान तस्बीह पढ़ ले, इंसान शहजादी कौनैन के इन बताए हुए छोटे छोटे वजीफों पे अमल कर ले, और ये आखिरी चीज, वक्त बड़ी तेजी से गुजर गया। कि ये चार चीजें जो मैं अब शहजादी के हवाले से आपके सामने बयान करने वाला हूं, इसको अगर आप अंजाम देना चाहें तो शायद 2 मिनट से ज्यादा ना लगे। आजकल तो हर चीज जो है वक्त की कमी की वजह से छोटी होती जा रही है ना। लैपटॉप इतना बड़ा था, डेस्कटॉप था, छोटा होता 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 इतना मोबाइल के अंदर आ गया। टाइम नहीं है ना इतना, कौन उठा के ले जाएगा इतना बड़ा। अब हर चीज इसी तरह छोटी छोटी छोटी, टाइम नहीं है। जहाज पहले इतने घंटे में पाकिस्तान पहुंचाता था, पता चला सुपरसोनिक आ गया, अब इतनी जल्दी पहुंचा देता है। तो अहले बैत को भी पता है कि मेरे मानने वालों पे एक ऐसा वक्त आएगा कि कहां लंबी लंबी दुआएं पढ़ेंगे। जौशन कबीर तो बस रमजान में ही सही, वो भी आधे उंग रहे होते हैं आधे जाग रहे होते हैं। जो जाग रहे होते हैं वो भी आधे ही दुआ कर रहे होते हैं, कब खत्म होगा, घड़ी देख रहे होते हैं कब खत्म होगी ये। अहले बैत को भी पता है कि हमारे मानने वाले आगे जाके कितना टाइम बचाएंगे। ऐसा शॉर्टकट रास्ता दिया कि देखो बता तुमको सब देंगे, चाहो तो लंबे लंबे अमल करो, चाहो तो छोटे छोटे अमल करो। दवाई दो किस्म की होती है ना, एक ये होता है कि बहुत तेज होती है, जैसी आपने कहा फौरन असर करेगी। एक होती है कि नहीं, उसकी डोज कम होती है, आप खाएंगे एक हफ्ते में जाके आपको असर होगा। तो जो अच्छे पढ़े लिखे डॉक्टर्स होते हैं वो कहते हैं कि नहीं ज्यादा तेज दवा नहीं खाओ, फौरन या गुर्दे पे असर करती है, दिल पे असर करती है, कोई आजा खराब करती है। तो छोटे छोटे हल्की हल्की डोज की दवा दे दें ताकि आहिस्ता आहिस्ता मर्ज निकले, तो ताकि इसको जिसके जिस्म पे कोई आजा खराब ना हो। अब ये छोटा रास्ता इख्तियार करो, जल्दी फायदा पहुंचाने, कहीं ना कहीं तो असर करेगा ना। लंबी लंबी दुआएं पढ़ो, जितना खुदा के सामने बैठोगे उतना खुदा से राबता मजबूत होगा। जितना लंबी इबादतें करोगे उतना ही वक्त शैतान की चाल से दूर रहोगे। जितना लंबे लंबे रुकू करेगा उतना ही खुदा से और तुम्हारा राबता मजबूत होगा। लेकिन बहरहाल टाइम तो नहीं है हमारे पास। शहजादी इस वाक्य को नकल कर रही है, यानी इस रवायत की नाकल शहजादी है, कि एक दिन रात का वक्त था, मैं सोने जा रही थी और मैंने अपना बिस्तर बिछा दिया था। अल्लाह के रसूल हमारे घर तशरीफ लाए, मेरा बिस्तर बिछा हुआ देखा तो एक मर्तबा कहा कि ए बेटी फातिमा, जब तक चार काम ना कर लिया करो सोया ना करो। अगरचे शहजादी को पता है कि मुझे क्या काम करना है, ये तो अल्लाह का रसूल, ये तो खुदा हमारी जाने कुर्बान करे इन खानदान अहले बैत पे कि अपने मानने वालों कितना मुफ्त में देके गए हैं। शहजादी को पता है कि कौन सा वजीफा मुझे करना है, ये तो हमारे लिए कहा है। कहा कि बेटी जब तक कि चार काम ना कर लिया करो सोया नहीं करो, और ये कह के अल्लाह के रसूल ने नमाज शुरू कर दी। 2 रकत नमाज पढ़ी और शहजादी कहती मैं खड़ी रही कि जल्दी से नमाज खत्म हो तो पूछूं अल्लाह के रसूल से कोई चार चीजें क्या हैं। नमाज खत्म हुई, मैंने पूछा ए अल्लाह के रसूल वो चार चीजें क्या है कि जो मैं किया करूं उसके बाद सोऊं। अल्लाह के रसूल ने कहा कि पहली चीज ये कि जब तक हर रोज रात को एक कुरान खत्म ना कर लो बिस्तर पे नहीं लेटा करो। कहा दूसरी चीज ये कि जब तक मेरे ऊपर और मुझसे पहले जितने अंबिया गुजरे इनको अपना शफी ना बना लो तब तक बिस्तर पे ना लेटा करो। कहा तीसरी चीज क्या अल्लाह के रसूल, कहा जब तक सारे मोमिनों को खुश ना कर लो, अपने आप से राजी ना कर लो बिस्तर पे नहीं सोया करो, बिस्तर पे ना लेटना। कहा अल्लाह के रसूल चौथी चीज क्या, कहा कि जब तक हज और उमरा ना कर लो ना उस वक्त तक बिस्तर पे सोने के लिए नहीं लेटना। अगरचे देखा जाए तो इसमें बात चीजें ऐसी कि जो मुमकिन नहीं है भाई। एक कुरान खत्म करना 6666 आयतें आसान काम तो नहीं है कि सूरह हम के बिस्मिल्लाह से शुरू करो और नास के सीन पे खत्म करो, ये आसान काम तो नहीं है। 1,24,000 अंबिया एक एक को शफी बनाओ कि परवरदिगार है मैं तुझे आदम को अपना शफी बनाती हूँ, परवरदिगार है तेरी बारगाह में नूह को शफी करार देती हूँ, बारह लाख तेरी बारगाह में इब्राहिम को शफी करार देती हूँ, इस तरह मूसा और ईसा, यानी 1,24,000 अंबिया को नाम लेके शफी करार देना। पता चला पूरी रात गुजर गई, रात क्या ये तो महीना गुजर जाए। और तीसरा क्या कि सारे मोमिनों को राजी करके सो। अब मोमिन भी कोई मोइन तो नहीं है, तो कैसे मोमिन को राजी किया जाए और हज और उमरा किए बगैर नहीं सो। चलो उमरा तो फिर भी समझ में आता है कि उमरा तो आदमी जब चाहे जिस जमाने में चाहे जिस वक्त में चाहे उमरा कर सकता है, लेकिन हज तो वही हज जिलहज के महीने में होगा। तो जो सवाल शहजादी ने किया वो सवाल हम भी करते अल्लाह के रसूल से अगर होते कि अल्लाह के रसूल ये आपने इतने मुश्किल मुश्किल काम बता दिए, बताए पॉसिबल कैसे है, मुमकिन कैसे है। कि मैं सोना चाहूं और कुरान खत्म कर लूं, मैं सोना चाहूं सारे अम्बिया को शफी करार दे दूं, मैं सोना चाहूं सारी मोमिनों को खुश कर दूं, मैं सोना चाहूं तो हज उमरा कर लूं। शहजादी ने कहा कि अल्लाह के रसूल, मेरी कुदरत में नहीं है। इस शहजादी नहीं कह रही मेरी कुदरत में नहीं है, इस शहजादी हमारी तरफ से स्पोक मैन है, वो बता रही मैं तो एक कुरान क्या, मैं एक रात में 10 कुरान खत्म कर सकती हूँ, लेकिन मेरे बाद जो आने वाले ना वो एक आयत नहीं पढ़ पाएंगे, तो आप बताइए वो क्या करें। कहा अल्लाह के रसूल, मेरी कुदरत में तो ये चीजें नहीं है, कैसे करूं। अल्लाह के रसूल ने कहा, बेटी अगर तुम ये चाहो कि रोज रात को एक कुरान खत्म करो, 3 मरतबा सूरह इखलास की तिलावत कर लिया करो, पूरे कुरान का सवाब मिल जाएगा। सूरह तौहीद पढ़ने में कितनी देर लगती है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम युलद वलम यकुल लहु कुफुवन अहद, यानी अभी पूरा 1 मिनट भी नहीं हुआ बल्कि 15 सेकंड मुश्किल से लगे होंगे, यानी 1 मिनट के अंदर आप 3 मरतबा तो पढ़ ही सकते हैं। ये सारा कुरान का सवाब मिलेगा, जब बिस्तर पे जाने से पहले ये 3 मरतबा पढ़ लो। अल्लाह के रसूल, सारे नबियों को कैसे खुश, सारे अंबिया को कैसे शफी करार दूं। कहा सारे अंबिया को शफी करार देने के लिए बेटी मेरी सिर्फ ये काम किया करो कि मुझ पर और तमाम अंबिया पे सलाम भेज दिया करो, यानी दुरूद पढ़ दिया करो, अल्लाहुम्म सल्ली अला मोहम्मद व आले मोहम्मद, दुरूद भेजे मोहम्मद व आले मोहम्मद। एक दुरूद पढ़ा, सारे नबियों को अपना शफी बना लिया। कहा कि सारे मोमिनों को कैसा खुश करूं। कहा कि बेटी बिस्तर पे जाने से पहले सारे मोमिनों को खुश कर दिया करो, इसलिए कि हर मोमिन का दूसरे मोमिन पे किसी ना किसी तरीके से हक होता है। नहजुल बलागा मौला कायनात की एक हदीस है कि पैसे वाला बनता ही नहीं जब तक कि दूसरे का हक उसकी गर्दन पे ना हो। आज आप देख लें दुनिया में, पता चला नॉर्मल जॉब पे जो ये आदमी को मैं लेके आया, उसकी मसलन तनख्वाह 3,000 है, लेकिन मजबूर था बेचारे को, जॉब नहीं मिली थी, मैंने कहा 2,500 दूंगा, उसने कहा कि चलो समथिंग इज बेटर देन नथिंग, ना होने से तो ये 2,500 ही सही, चलो आ जाओ। अब ये 500, ये आदमी समझ रहा है मैंने बड़ा कारनामा किया, ये कहा 3,000 दिरहम पे लेके आते तो 2,500 मिल गए, 500 दिरहम बच रहे महीने के, यानी साल के 6,000 दिरहम, ये 6,000 दिरहम बच नहीं रहे, ये उसके हक में डिपॉजिट जमा हो रहा है, रोजे कयामत अल्लाह कहेगा कि जब इसकी सैलरी का स्केल 3,000 था तूने इसको 2,500 पे क्यों रखा था। तो शहजादी यही कह रही, अल्लाह के रसूल ने कहा कि तमाम मोमिनों को खुश करके सो, तो अल्लाह के रसूल ने कहा कैसे खुश करोगी। कहा कि रात को सोने से पहले हर मोमिन के लिए मगफिरत तलब करके सो जाया करो, यानी क्या ये कि अल्लाहुम्मा अग़फिर लिल मोमिनीन वल मोमिनात वल मुस्लिमीन वल मुस्लिमात अल अहया मिनहु वल अमवात ताबे अल्लाहुम्म बैनना व बैनहुम बिल खैरात इन्नका मुजीब दावात इन्नका अला कुल्ली शैइन क़दीर। जितने मोमिन मर चुके थे उनका भी हक अदा कर दिया, उनको भी खुश कर दिया, उनके लिए मगफरत की दुआ की। जितने जिंदा है उन वो भी आपसे खुश हो गए कि इन्होंने, इसने मेरे लिए मगफरत की दुआ की। तीन अमल तो ये हो गए ना, और चौथा क्या कि हज जो उम्रा करके किए बगैर बेटी ना सोया करो। कहा बेटी हज जो उम्रा से मुराद क्या है कि हज जो उम्रा करके सो, तस्बीहात अरबा पढ़ के सो जाया करो, सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, एक मर्तबा। इस 4 अमल में अल्लाह के रसूल ने सिर्फ सूरह इखलास 3 मर्तबा कहा, बाकी सारी चीजें एक एक मर्तबा पढ़ के सोना, 2 मिनट से ज्यादा का अमल नहीं है। यानी अगर हर रोज रात को सोने से पहले इंसान ये 4 अमल करके सो जाए तो कुरान के खत्म का सवाब मिल रहा है, सारे नबियों की शिफात अपना शफी करार दे दिया, सारे मोमिनीन को खुश कर लिया और हज उमरा भी कर लिया। इस शहजादी की बरकत से हमें कितनी फायदे वाली हदीस मिली है। और टाइम मेरा पूरा हो गया, बस एक चीज और बयान करनी थी लेकिन उसका बिल्कुल वक्त नहीं रहा। इंसान बहुत परेशान है, जितने मोमिन बैठे हैं इनमें से कोई ऐसा नहीं कि जो परेशान ना हो, बल्कि बयान कर ही दूं, क्योंकि जो चीज रह जाती है आज वो कल नहीं आ पाती। हमारी फाइल जो हमारे कमरे में रखी जाके देखिए कि हर रोज सफा रख देते हैं उसमें कि ये तो पढ़ना था, नहीं पढ़ पाए, लेकिन आज खुदा भला करे इन अरबों का कि इन्होंने देर से मिंबर दिया, हम भी फायदा उठाएंगे, हम भी 5 मिनट देर से उतरेंगे। कि आज हर मोमिन परेशान है ना, जितने बैठे हैं यहाँ पे कोई ऐसा नहीं कि जो परेशान ना हो। किसी को रिस्क का मसला है, किसी को औलाद का मसला है, हर आदमी किसी ना किसी तरीके से कोई बीमार है, किसी को शुगर है, किसी को ब्लड प्रेशर है, किसी को कुछ है। بہترین جو ہمارے پاس توسل ہے نا وہ ہے فاطمہ زہرا سلام اللہ علیہ کا توسل، کہ شہزادی کے توسل، شہزادی کے نام کے ذریعے سے توسل کرو، اتنی دعا قبول ہوتی ہے. ویسے تو ہمارے کوئی بھی امام ایسا نہیں ہے کہ جو خدا کی بارگاہ میں کہہ کے پروردگار اس نے مجھے اپنا واسطہ بنایا اس کی اس دعا کو قبول کرے، ایسا ہے ہی نہیں کہ اللہ کہہ کے نہیں میں اس کی دعا قبول نہیں کروں گا. لیکن شہزادی کونین کا اسلام پہ اتنا احسان ہے کہ اگر سارے آئمہ ہم سے ناراض بھی ہوں نا اور ہم ان سے کہیں کہ آپ کو آپ کی جدہ فاطمہ زہرا کا واسطہ میرے ایک کام کروائیں، دیکھیں کیسی کام نہیں ہوتا. اور ایک نماز ہے کہ جس کے بارے میں علماء کہتے ہیں کہ اس کو انسان اس وقت کرے جب اس کا مرگ و زندگی کا مسئلہ آ جائے. یعنی ایسا یہ میں بتا جو رہا ہوں، اس کا مطلب یہ نہیں کہ پتہ چلے آج ہی سے مصلی بچ گئے اور ہر آدمی چھوٹی چھوٹی باتوں پہ اس عمل کو شروع کر دے. نہیں، یہ عمل جو علماء بتاتے ہیں اسی لیے بتایا کم جاتا ہے کہ اس میں اتنا خطرناک واسطہ ہے کہ علماء کہتے ہیں کہ اس کو جب زندگی اور موت کے جیسا مسئلہ آ جائے نا تب اس کو استعمال کرنا، اس سے پہلے استعمال نہیں کرنا. اور وہ عمل کیا ہے کہ دو رکعت نماز پڑھنی. یہ عمل شروع کرنا ہے پیر کے دن سے، یعنی منڈے ٹیوزڈے وینزڈے تھرسڈے اور فرائیڈے، پیر منگل بدھ جمعرات جمعہ، ان پانچوں دن دو رکعت نماز پڑھنی، دو دو رکعت یعنی پانچ دن میں دس رکعت ہو جائے گی. پیر کے دن یہ عمل شروع کریں گے، دو رکعت نماز پڑھیں گے اور نماز پڑھنے کے بعد بیٹھیں گے، سو مرتبہ صلوات اور اس کے بعد سو مرتبہ یا فاطمۃ و غیثنی کی تسبیح پڑھیں گے اور اس کے بعد پھر سو مرتبہ درود اور اس کے بعد 13 معصومین کو ایک ایک کو بی بی کے شکستہ پہلو کا واسطہ دیں گے اور اپنی حاجت پیش کریں گے. اسی لیے علماء نے منع کیا ہے کہ دیکھو اس کو یہ کوئی چھوٹی بات نہیں ہے کہ آپ جو ہے وہ رسول خدا سے کہیں کہ اے رسول خدا آپ کو آپ کی بیٹی کے شکستہ پہلو کا واسطہ میری دعا کو قبول کر، یا آپ مولا کائنات کو کہیں کہ مولا آپ کو اس کا واسطہ. اتنی خطرناک جملہ ہے یہ کہ جس معصوم کو آپ کہیں نا وہ ایک مرتبہ بلک جاتا ہے، آپ کی آنکھوں سے آنسو سن کے نکل رہے تو وہ تو جدہ کو اپنی ہم سے زیادہ معرفت رکھتے ہیں. تو کہا کہ ہر معصوم کو ان کی جدہ کے شکستہ پہلو کا واسطہ دے کے یہ دعا کرنی ہے. اور یہ عمل جمعرات تک کرنا ہے کہ نماز پڑھنی دو رکعت، سو مرتبہ صلوات، سو مرتبہ یا فاطمہ تو غیثنی، پھر سو مرتبہ صلوات اور اس کے بعد 13 معصومین کو یہ واسطے کے ذریعے سے دعا کرنی ہے. جمعرات کے دن جب یہ عمل کریں گے ہم تو جمعرات کے دن دو رکعت نماز پڑھیں گے، تسبیح نہیں پڑھیں گے، اور تسبیح اٹھا کے کسی جگہ بلند مقام پہ قبلہ رخ یعنی کعبے کی طرف تسبیح کو ٹانگ دیں گے. اور جب یہ ہماری جو دعا ہے، جو منت ہے، جو حاجت ہے، یہ پوری ہو جائے گی، تب اس کے بعد سو مرتبہ صلوات اور پھر یہ تسبیح اور پھر سو مرتبہ درود. تو ہوا کیا کہ چار دن آپ کو نماز پڑھنی ہے، یعنی پیر سے لے کے جمعرات تک نماز پڑھنی ہے درود کے ساتھ، اور یا فاطمہ و غیثنی کے ورد کے ساتھ، اور اس کے بعد سو مرتبہ درود. اور جمعرات کو صرف نماز پڑھیں گے، سوری جمعے کے دن نماز پڑھیں گے اور تسبیح ٹانگ دیں گے، کیونکہ پیر سے شروع ہوگا جمعے کو ختم ہوگا. تو پیر منگل بدھ جمعرات، جمعرات تک نماز بھی پڑھیں گے اور تینوں تسبیح بھی پڑھیں گے، لیکن جمعے کے دن نماز پڑھیں گے تسبیح نہیں پڑھیں گے، تسبیح کو قبلہ رخ ٹانگ دیں گے. اور جب اتنی جلدی منت یعنی جو حاجت آپ کی ہوگی اتنی جلدی پوری ہوتی ہے کہ بعض علماء سے میں نے سنا ہے کہ 15 دن نہیں گزرتے اور آپ کی حاجت پوری ہو جاتی ہے. لیکن میں پھر بار بار کہہ دوں کہ اس کو جو ہے وہ مس یوز نہ کیجیے، ہر کام کے لیے استعمال نہیں کیجیے. ہمارے ایک دوست ہیں، انہوں نے یہ عمل کیا، لیکن کب کیا کہ جب 15 سال گزر گئے، 10-12 سال شادی ہو گئی اولاد نہیں ہو رہی تھی، 10-12 سال انتظار کیا، اس کے بعد عالم دین سے پوچھا کہ 10-12 سال کا عرصہ گزر گئے کیا اب میں یہ عمل کروں، تو انہوں نے کہا کہ ہاں اب کر سکتی ہو، اور انہوں نے عمل کیا، اب ماشاءاللہ ان کے ہاں اولادیں ہیں. ایک صاحب نے اور یہ عمل کیا کب، کہ جب ان کی زندگی کے لالے پڑ گئے، بیماری ہو گئی ایسی کہ جس میں بچنا مشکل ہے، تب یہ عمل کیا اور خدا نے ان کو حیات دی. تو یہ عمل ایسا نہیں کہ ہر آدمی جب چاہے اس کو استعمال کر لے. اسی لیے میں اس کی جگہ ایک اور بھی آپ کے لیے عمل لے کے آیا ہوں کہ دیکھو یہ عمل جب تک کہ مرگ و زندگی کا مسئلہ نہ آئے استعمال نہ کرنا, اس کے بجائے یہ عمل استعمال کر سکتے ہیں آپ, کہ اس میں کوئی تاکید نہیں ہے. اور وہ عمل کیا ہے کہ دو رکعت انسان نماز پڑھے گا اور اس کا ثواب حضرت ام البنین مادر غازی عباس کو ہدیہ کرے گا, اور اس کے بعد مصلی پہ یہ منت مانے گا کہ پروردگارہ اگر میری یہ حاجت پوری ہو گئی, للہ علیہ, منت بغیر اس لفظ کے مکمل نہیں ہوتی, للہ علیہ, کہ للہ علیہ مثلا للہ علیہ اگر میری جاب لگ گئی تو میں ہزار مرتبہ درود پڑھوں گا, اس کا ثواب ام البنین مادر حضرت عباس علیہ الصلوۃ والسلام کو ہدیہ کروں گا. یہ اتنا مجرب عمل ہے کہ جس نے بھی کیا ہے اس نے یہی کہا کہ اس کے بعد ایسا نہیں ہوا کہ میری دعا قبول نہ ہوئی ہو. تو پہلا والا عمل جو ہے وہ اس وقت کیجئے کہ جب آپ کی موت و زندگی جیسا مسئلہ آ جائے, لیکن یہ عمل یہ آپ جب چاہے کر سکتے ہیں. تو شہزادی کے مصائب اتنے خطرناک ہیں, اسی لیے بار بار علماء نے کہا کہ یہ والا عمل بہت کم کرنا. پہلے والا عمل جو بتایا کہ اس میں آئمہ تڑپ جاتے ہیں کہ جب آپ امام زمانہ کو یہ کہنا کہ امام زمانہ آپ کو آپ کی جدہ فاطمہ زہرہ کے شکستہ پہلو کا واسطہ, تو وہ امام کے جو ہر روز تلوار اس حسرت بری نگاہوں سے دیکھتا ہے کہ یہ ذوالفقار کب اٹھاؤں گا میں. آٹھویں امام, امام علی رضا علیہ الصلوۃ والسلام اپنے بیٹے محمد تقی کو بلایا, ایک معصوم امام اپنے دوسرے معصوم امام اپنے بیٹے کو بلا رہا ہے. امام محمد تقی آئے اور آنے کے بعد ایک مرتبہ آسمان پہ نگاہیں گڑی ہوئی ہیں. امام رضا علیہ الصلوۃ والسلام نے پوچھا کہ بیٹا تمہاری نگاہیں آسمان پہ کیوں گڑی ہوئی ہیں؟ کہا بابا میرا جی چاہتا ہے کہ پروردگار مجھے اتنی طاقت اور مجھے اتنا حوصلہ دے کہ میں دشمنان فاطمہ زہرا کو قبر سے نکال کے جلاؤں ان کی راکھ ہوا میں. ایک مرتبہ امام رضا نے اپنے بیٹے کو گلی سے لگا لیا, کہا تم ہی حقدار ہو امامت کے, کہ ایک معصوم دوسرے معصوم ان کو یہ کہہ کے گلی لگا رہا ہے کہ تو ہی حقدار ہے امامت کا. یہ ایام کون سے گزر رہے ہیں کہ ہر دن فاطمہ زہرا کا موت سے قریب ہو رہا ہے. اردو کا محاورہ ہے کہ بوڑھے کی بیوی نہ مرے اور بچے کی ماں نہ مرے, اس لیے کہ اگر بڑھاپے میں بیوی چلی جائے نا تو انسان دربدر ہو جاتا ہے, اور بچپنے میں اگر بچے چھوٹے اور ماں چلی جائے نا تو بچے بے سہارا ہو جاتے ہیں. اور یہ جو اب جو دن چل رہے ہیں نا, یہ فاطمہ زہرا دنیا میں بہت کم دن کی مہمان ہے. یعنی امام حسن, امام حسین, شہزادی زینب و کلثوم بہت کم عرصے کے لیے اپنی ماں کی شفقت کی طلبگار, اس کے بعد یہ سایہ اٹھ جانے والا ہے. اور ماں بھی کیسی, رسول کی بیٹی, اور ماں کی اتنی فضیلت ہے کہ جب حضرت مریم کا دنیا سے انتقال ہو گئے نا, تو ایک مرتبہ وحی نازل کی اللہ نے جبریل حضرت عیسیٰ کے اوپر, کہا اے عیسیٰ اب اپنی حفاظت, اپنا خیال پہلے سے زیادہ کرنا, اسی لیے کہ پہلے تمہاری ماں زندہ تھی, جو مصیبت و پریشانی آتی تھی نا تمہاری ماں کی برکتوں کی وجہ سے واپس چلی جاتی تھی. میں کہوں گا اے اللہ یہ گھر تو ویسے ہی مصیبت زدوں کا گھر ہے, فاطمہ کے ہوتے ہوئے کون سی مصیبت نہ رہی ان کے اوپر آنے کی, کہ فاطمہ کے جانے کے بعد مصیبت آئے گی. لیکن پتہ یہ چلا کہ فاطمہ کے جانے کے بعد کتنی مصیبتیں بچوں کے اوپر آئی, اور رسول کے انتقال کے بعد, کل بھی میں نے جملہ پڑھا نا کہ ہر روز کا سورج فاطمہ زہرا پر مصیبت کا سورج طلوع ہوتا تھا, یعنی ہر روز مصیبتیں بڑھتی جاتی ہیں. اور ایک دن شہزادی کونین نے مولا کائنات سے کہا کہ مولا کائنات نے رسول خدا کو غسل و کفن دیا تھا نا, تو رسول کو جو غسل لیا ان کے کرتے کے نیچے سے ہی دیا تھا. ایک مرتبہ شہزادی کو اپنے بابا کی اتنی یاد آئی, اتنی یاد آئی کیونکہ یہ امت تو رونے بھی نہیں دیتی نا. انسان جب کسی سے محبت کرے نا اور وہ چلا جائے تو اکثر یہی دیکھا ہے نا, کہتے اس کو رونے دو تاکہ اس کے دل کا بوجھ ہلکا ہو جائے, لیکن ہائے فاطمہ کتنی مظلوم کہ بابا کے جانے کے بعد اگر رونا بھی جائے تو کوئی رونے نہیں دیتا. ایک مرتبہ کہا اے علی مجھے وہ کرتا دکھاؤ, مجھے وہ کرتا دکھاؤ گے جس میں میرے بابا کو تم نے غسل دیا تھا. علی کو پتا ہے کہ اگر شہزادی کو کرتا دکھا دیا تو شہزادی پہ اور بھی غم طاری ہو جائے گا. امام مولا نے ایک مرتبہ چاہا کہ کرتا نہ دکھائے, شہزادی نے کہا اے ابا الحسن تم کو میرے حق کا واسطہ. اے ابا الحسن تم کو میرے حق کا واسطہ, ارے وہ میرے بابا کا کرتا تو مجھے دکھا دو. مولا کرتا لے کے آئے, ایک مرتبہ شہزادی نے جیسے ہی وہ کرتا سونگا ایک مرتبہ بے ہوش ہو گئے. ہائے بابا کی خوشبو یاد آ گئی, ہائے رسول کا زمانہ یاد آ گیا, اتنی محبت کرتی ہیں اپنے بابا سے, اتنی محبت کرتی ہیں اپنے بابا سے. سن 6 ہجری میں مکہ فتح ہوا ہے نا, مکہ سن 6 ہجری میں فتح ہوا ہے. اور جب مکہ فتح ہوا تو رسول اللہ نے عام معافی کا اعلان کر دیا, حتیٰ ابو سفیان جیسے شخص کو بھی معاف کر دیا, کہا کہ معاف کر دیا تم کو. لیکن ایک آدمی کے بارے میں اللہ کے رسول نے حکم دیا تھا, حبار بن اسود کے بارے میں کہا اللہ کے رسول نے کہ یہ جہاں ملے جس کو ملے اس کو مار دو, اس کا خون تم سب کے لیے حلال ہے. یہ کون ہے؟ یہ وہ شخص ہے کہ حضرت خدیجہ جب اللہ کے رسول کے ساتھ بیاہ کے آئیں تو رسول حضرت خدیجہ کے ساتھ تین ان کی دو یا تین ان کی بھانجیاں یا بھتیجیاں تھیں کہ جو رسول اللہ کے گھر میں پرورش پائی ہیں, تو لوگ سمجھتے ہیں کہ رسول اللہ کی بیٹیاں ہیں. ان میں سے ایک کا نام زینب تھا, ایک کا نام رقیہ تھا. یہ ساری بیٹیاں رسول اللہ کی زندگی میں انتقال ہو گئی تھیں, مگر لوگ یہ کہتے تھے کہ رسول کی بیٹی ہیں. تو تاریخ میں جملہ بھی یہ ملتا ہے کہ یہ زینب نام کی جو بیٹی تھی, جب یہ مکے سے مدینہ ہجرت کر کے آ رہی تھی نا, تو ایک مرتبہ یہ حبار بن اسود نے محمل کے پاس آ کے ان کو ڈرایا, یہ حاملہ تھی, ان کا بچہ سخت ہو گیا. تو اللہ کے رسول نے فتح مکہ پہ عام معافی کا اعلان کیا, لیکن کہا کہ حبار کو جو چاہے مار دے, اس لیے کہ اس نے زینب کو اتنا ڈرایا کہ ان کا بچہ سخت ہو گیا. میں کہوں گا اللہ کے رسول اگر آپ مدینے میں ہوتے, ارے آپ جب فاطمہ کا دیکھتے تو کیا ہوتا؟ کیا آپ کے زبان سے یہ جملہ نہ نکلتا, ارے جس کو مل جائے وہ ان کو مار دے؟ کہ زینب کا بچہ سخت ہو جائے تو اللہ کے رسول کہیں گے جس کو مل جائے یہ حبار اس کو مار دو, اور محسن شہید ہو جائے تو کیا اللہ کے رسول یہ حکم نہیں دیں گے؟ قیامت کا میدان ہے, میدان حشر ہے. ایک مرتبہ منادی ندا کرے گا, اے میدان حشر میں کھڑے ہونے والے اپنی آنکھوں کو جھکا دو, اپنی آنکھوں کو جھکا دو, ارے محمد کی بیٹی فاطمہ زہرا آ رہی ہے. اور یہ میدان میں کھڑے ہونے والے یہ منظر دیکھیں گے, ایک مرتبہ دو سواریاں آئیں گی, ارے اتنی نورانی سواریاں, حوروں نے گھیرا ہوا ہے, 70,000 حوروں کے جھرمٹ میں آئیں گے. ایک محمل سے شہزادی کون فاطمہ زہرا نکلیں گی, اور دوسری محمل سے رسول کی زوجہ مادر فاطمہ خدیجہ طاہرہ. دونوں کی ہاتھ میں ایک ایک بچہ ہوگا. اب ہمارا دل کیا کہتا ہے کہ فاطمہ کی گود میں کون ہوگا, خدیجہ کی گود میں کون ہوگا؟ اگر یہ پوچھا جائے کہ بتاؤ اس میں فاطمہ کی گود میں کون سا بچہ ہے, خدیجہ کی گود میں کون سا ہے, تو عجیب روایت کا جملہ ہے کہ فاطمہ آگے بڑھیں گی, خدیجہ کی گود میں محسن شہید ہوگا, ارے فاطمہ زہرا کی گود میں ننہ علی اصغر ہوگا. ایک
ایک مرتبہ اللہ کے رسول کے سامنے پیش کریں گی، کہیں گی اے اللہ کے رسول، ارے سب کا کیس بعد میں لڑنا، میرے اصغر کا کیس پہلے لڑنا، ارے کربلا کے میدان میں حسین پانی مانگتا رہ گیا، ارے پانی تو نہ مل سکا، ایک تیر آیا اتنا بڑا تیر، روایت کا جملہ ہے ینقلب السبیہ علی ید الحسین، ارے بچہ حسین کے ہاتھوں پہ تڑپ گیا، پروردگار ہماری اس قلیل سی عبادت کو قبول فرما، بار الہ ہمارے آنسوں کو رومال زہرا میں جگہ عطا فرما، بار الہ حاضرین مجلس کی تمام دینی و دنیاوی حاجات کو پورا فرما، جو مومنین یہاں پہ تشریف فرمائے ان کے تمام حاضرین اور غائبین جو بھی یہاں پہ ہیں اور جو غائب ہیں ان کے تمام مرحومین کی مغفرت فرما، بار الہ ہمیں اس فرش اعضا سے ایسا اٹھا کے جیسے اپنی ماؤں کے پیٹ سے نکلتے ہیں بالکل پاک و صاف، سارے گناہوں کو معاف فرما، بار الہ جو بیمار ہیں ان کو شہزادی کونین کے صدقے میں شفائے کاملہ عاجلہ عطا فرما، ایک مومن سید رضوی صاحب کا آج انتقال ہو گیا، ان کے لیے سورہ فاتحہ کے لیے التماس کے لیے کہا گیا، بلکہ ان کے لیے کیا تمام حاضرین و غائبین کے مرحومین کے لیے علماء کرام مراجع کرام اور جو بھی جہاں جہاں بھی شیعان علی ہونے کے ناطے شہید کیا گیا، ان تمام کے لیے سورہ فاتحہ، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، بسم اللہ الرحمن الرحیم، قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد، بسم اللہ الرحمن الرحیم، قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد، بسم اللہ الرحمن الرحیم، قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد، اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات الاحیاء منہم والاموات، تابع اللہم بیننا وبینہم الخیرات، انک مجیب الدعوات، انک علی کل شیء قدیر، بار الہ تجھے شہزادی کونین کے شکست پہلو کا واسطہ، اپنے زمانے کے آخری حجت امام زمانہ کے ظہور میں تاجیل فرما، ماتم حسین